यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कुनै अन्यल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। अरूको इशारामा पार्टी फुटाउन खोज्नेलाई जनताले परास्त गर्ने प्रधानमन्त्री ओलीको विश्वास। विद्यमान राजनैतिक समस्या समाधानका लागि ताजा जनादेश नै उपयुक्त विकल्प हुने राप्रपा अध्यक्ष कमल थापाको भनाई। कोरोना भाइरस विरूद्ध कोविशील्ड खोपको 10 लाख मात्रा आज भारतबाट काठमाडौँ आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। सरकार विरूद्धको प्रदर्शनका क्रममा म्यानमारमा 2 जनाको मृत्यु र हिमपातका कारण अमेरिकाको विभिन्न राज्यमा 60 जनाको मृत्यु। टेक्सस राज्यमा आपतकालको घोषणा। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुनै अन्यल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेकपा एक नम्बर प्रदेश कमिटिले विराटनगरमा हिजो गरेको जनसभामा प्रधानमन्त्री ओलीले 2 चरणमा घोषणा भएको चुनाव तोकिएकै समयमा सम्पन्न हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी विकासवादी शक्ति र समृद्ध नेपाल बनाउने शक्तिले चुनाव जित्ने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले देश भाँड्ने र अरूको इशारामा पार्टी फुटाउन खोज्नेलाई जनताले परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
चुनाव 2078 साल वैशाख 17 गते शुक्रबारका दिन पहिलो चरणमा चुनाव हुन्छ प्रदेश सभाको। 2078 साल वैशाख 27 गते सोमबारका दिन दोस्रो चरणको निर्वाचन हुन्छ। तपाईँहरू त्यसै गरी तयारी गर्नुहोस्, म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। अर्को कुरा, चुनाव त्यो दिन हुन्छ, परिणाम कस्तो आउनुपर्छ सबभन्दा महत्वपूर्ण कुरा यो हो। देश भाँड्न खोज्नेहरू, अरूका इशारामा देश तोड्न खोज्नेहरू, अरूको इशारामा राम्रा कामहरूको विरोध गरेर हिँड्नेहरू, ढाडे हात लगाएर सराप्नेहरू, के त्यस्तालाई जिताउने? त्यस्तालाई जिताएर के रात दिन हामी सरापेर बस्ने? हामी सराप्ने राजनीतिमा होइन, देश बनाउने राजनीतिमा लाग्नुपर्छ। त्यसकारण तपाईँहरूले त्यस्ता तत्त्वहरूलाई चिनेर पराजित गर्नुपर्छ र देशभक्त शक्तिलाई, लोकतन्त्रवादी शक्तिलाई, विकासवादी शक्तिलाई र समृद्ध नेपाल, सुखी नेपालीको सपना देखेर ती सपना साकार पार्न प्रयत्नशील भएर अगाडि बढ्ने शक्तिलाई तपाईँहरूले अत्यधिक मतले विजयी गराउनुहोस्।
प्रधानमन्त्री ओलीले केही मानिसहरू नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सिध्याउन तल्लीन भएको आरोप पनि लगाउनुभयो। प्रधानमन्त्री ओलीले 2/3 नजिकको सरकारलाई काम गर्न नदिने, काम गर्दा पनि हरेक विषयमा अवरोध पुर्याउन खोजेकाले आफूले जनताबीच ताजा जनादेशमा जाने निर्णय गरेको उल्लेख गर्नुभयो।
प्रचण्डजीको त मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छोड्नुभयो, त्यसपछि उहाँले डाक्टर लिनुभयो, डाक्टरले पनि उहाँलाई छोड्नुभयो, अहिले एउटा झाँक्री लिनुभएको छ, वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री। तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन, उहाँले गलत बाटो छान्नुभयो, राजनीतिमा गलत बाटो छान्नुभयो, नेपाली जनताको चेतनालाई चुनौती दिनुभयो, विकासका बाटामा तगारो हाल्न खोज्नुभयो। त्यसकारण उहाँले अब नेपालको राजनीतिमा सफलता पाउन सम्भव छैन। सिद्धिसकेका प्रचण्डलाई मैले 2-4 सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ, ठुलै जुरो हालिदिएको थिएँ। ठुलो जुरो भएपछि मैले अलिकति सिङ हालिदिएको थिएँ, फेरि लामा सिंह भएपछि उहाँमा अहङ्कार चढ्यो, उहाँले फेरि हामीलाई नै सिद्ध्याउँछु भन्न थाल्नुभयो र उहाँको नियति अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन।
प्रधानमन्त्री ओलीले करकापमा परेर वा झुकिएर पार्टीबाट अलग भएकाहरूलाई पुनः पार्टीमा आउन आह्वान पनि गर्नुभयो।
अब वैकल्पिक सरकार कहाँ बन्छ? तपाईँहरू एउटा कुरा विचार गर्नु, यदि प्रतिनिधि सभा कथम कदाचित पुनर्स्थापना हुने भयो भने के हुन्छ भन्दा, अब बहुमतको सरकार रहेन, त्यसो भएपछि अनि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरूका बिचमा मोलतोल, फेरि समीकरण, फेरि सरकार ढलाउ, फेरि सरकार बनाऊ, यही खेलमा आगामी 1.5-2 वर्ष त्यसैमा समाप्त हुन्छ र देश अगाडि बढ्न सक्दैन। त्यसकारण त्यो फोहोरी खेलले, त्यस अस्थिरताले, त्यो संसदीय नकारात्मक तमासाले लोकतन्त्र कमजोर हुन्छ, संविधानको सही कार्यान्वयन हुन सक्दैन। यसर्थ ताजा जनादेशमा जानुको विकल्प थिएन, ताजा जनादेशमा गइएको छ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले अस्थिरताको अन्त्य गर्न तथा मुलुकमा राजनीतिक स्थायित्वका लागि पनि निर्वाचनमा जानुबाहेक अर्को विकल्प नभएको बताउनुभयो।
अहिले पनि ती अवसरवादीहरूले जो षड्यन्त्र गरिरहेका छन्, जुन भ्रम फैलाइरहेका छन्, जुन दुष्प्रचार गरिरहेका छन्, यसबाट यसको अनिवार्य परिणति हिटलरको जस्तै हुनेछ। उनीहरूको त्यो महत्वाकांक्षा हिटलरको जस्तै महत्वाकांक्षा, त्यो पदलोलो आकांक्षा छ, त्यो कदापि पूरा हुने छैन। यो आन्दोलनले जो अभियान सुरु भएको छ, यो जनआन्दोलन, यो जनजागरण, यो जनअभियान जो सुरु भएको छ, त्यसले उनीहरूको यी सबै षड्यन्त्रहरूलाई त्यसलाई चाहिँ अन्त्य गर्नेछ। आज यो विशाल जनसमुदायले यही कुरालाई अभिव्यक्त गरेको छ।
नेकपा नेता एवं पूर्व सभामुख सुभाष चन्द्र नेवाङले सबैजना निर्वाचनमा जुटिसकेकाले अब निर्वाचनको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अहिलेको अवस्थाबाट मुलुकलाई अगाडि बढ़ाउन निर्वाचन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा हुने निर्वाचनका लागि तयार रहन आग्रह गर्नुभएको छ। काठमाडौँ महानगरपालिका पाँचमा निर्माण भएको भीमसेन थान मन्दिरको हिजो उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री पोखरेलले राजनीतिक स्थायित्वका लागि मध्यावधि निर्वाचन गर्नुपरेको बताउनुभयो। उहाँले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने धारणा राख्नुभयो। बागमती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेन थान मन्दिरको पुननिर्माण गरिएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यले महानगरको विकास र सांस्कृतिक सम्पदा बचाउन महानगरले काम गरिरहेको बताउनुभयो। त्यसैगरी हिजै जनकपुरधाममा धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा कार्यक्रममा उप प्रधानमन्त्री पोखरेलले निर्वाचनपछि राजनीतिक स्थिरता कायम भई विकास र समृद्धिको सपना साकार हुने धारणा राख्नुभयो। उप प्रधानमन्त्री पोखरेलले अहिले आफूहरूलाई गलत भनिएको भए पनि निर्वाचनबाट जनताले सही गलतको पहिचान गर्ने बताउनुभयो। प्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही गलत तत्वले सरकारलाई काम गर्न नदी धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभई ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नुभएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले भरोसा गर्ने पार्टी बनाउन कांग्रेसले मुलुकलाई स्पष्ट दिशा दिनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस सुनसरीले इनरवामा हिजो गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताको भरोसाको केन्द्र बन्नका लागि पदको लोभमा नपरेर कांग्रेस आफ्नो सिद्धान्तमा अडिग हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दू राष्ट्रको विषय जनमत संग्रहबाट टुंग्याउनुपर्ने बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको कावसुती 13 सिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै महामन्त्री कोइरालाले सरकारले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गराएर जनताको सम्मान गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस धर्मसापेक्ष वा निरपेक्ष दुवैको पक्षमा नभई धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो। अधिकांश हिन्दू नागरिक भएको मुलुकमा अछुवाका भरमा धर्मनिरपेक्ष ल्याइएको टिप्पणी पनि महामन्त्री कोइरालाले गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढ़ेको बताउनु भएको छ। काठमाडौँ विद्युतीय व्यवसायी संघको कार्यक्रममा हिजो मन्त्री गुरूङले मुलुकमा राजनैतिक परिवर्तन आइसकेकाले अबको एजेण्डा आर्थिक विकास र समृद्धि हुनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले व्यवसायमा इमानदारी र गुणस्तर हुनुपर्ने भन्नुहुँदै व्यवसाय मैत्री नीति बनाउन व्यवसायीहरूसँग छलफल गर्न सरकार तयार रहेको पनि बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले मुलुकमा विद्यमान विकृति र विसंगतिको अन्त्यका निम्ति ताजा जनादेश नै उपयुक्त विकल्प हुने बताउनु भएको छ। झापाको गौरीगंजमा हिजो आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले राजनीतिमा विदेशी दबाव, प्रभाव र हस्तक्षेपलाई सबै पार्टीले तिरस्कार गर्नुपर्ने बताउनुभयो।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 MHz साथसाथै व्यान 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोविड 19 विरूद्धको कोविशील्ड खोपको 10,00,000 मात्रा आज काठमाडौँ आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट आज दिउँसो खोपको 10,00,000 मात्रा काठमाडौँ आइपुग्ने जानकारी दिनुभयो। उहाँका अनुसार फागुन 5 खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्यूट अफ इण्डियासँग 20,00,000 डोज खोप किन्ने सहमति भए अनुरूप आज 10,00,000 मात्रा खोप आउन लागेको हो। यसअघि गत माघ 8 भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही मात्राको खोप नेपाल आएको थियो। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले खोप विमानस्थलबाट ल्याएर टेकु स्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जानकारी दिनुभयो। खोप फागुन 23 गतेदेखि 55 वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाउने गरी तयारी अगाडि बढ़ाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकु स्थित चिस्यान केन्द्रबाट प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा खोप वितरण गरिने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सहप्रवक्ता अधिकारीले सम्झौता अनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने तालिका अनुसार चाँडै नै प्राप्त गरिने जानकारी पनि दिनुभयो। नेपालमा हिजो कोरोना भाइरसको संक्रमणबाट 136 जना निको भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 269,755 पुगेको छ। हिजो देशभर 2048 नमूना विधिबाट पीसीआर परीक्षण गरिँदा 88 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या 273,351 पुगेको छ। देशभर हाल 1,535 जना सक्रिय संक्रमित रहेका मध्ये 54 जनाको आईसीयू र 10 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसको महामारीको बीचमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनु भएको छ। भक्तपुर अस्पतालको अनुगमनका क्रममा हिजो उहाँले कोविड 19 महामारीले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने अवसर दिएको बताउनुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्ने अभियान सञ्चालन गरेको पनि बताउनुभयो। नेकपा नेता एवं शहरी विकास मन्त्री प्रभु शाहले मधेस केन्द्रित दलका नाममा कतिपय नेताहरूले समग्र मधेसीको बदनाम गराएको टिप्पणी गर्नुभएको छ। रौतहटमा हिजो आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले तराई मधेसका जिल्लाको विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा नेकपाको तल्लो तहदेखि माथिसम्म सक्रिय भई लागेको पनि बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी वैशाखमा निर्वाचन हुनेमा आशंका बढ़ेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले जनकपुर धाममा हिजो गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले संसद विघटनले उत्पन्न गरेको अन्यलको अन्त्य गर्न अदालतले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका सम्बन्धमा भइरहेका कार्यप्रगतिको जानकारी लिन 7 प्रदेशमा प्रतिनिधि तोकेको छ। समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा हिजो बसेको बैठकले तोकिएको मितिभित्रै सम्पूर्ण काम सम्पन्न गर्नका लागि ध्यानकर्षण गर्न र त्यस सम्बन्धमा आगामी बैठकमा छलफलका लागि जानकारी दिने जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णय गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो। क्रियाशील सदस्यताको बारेमा जानकारी लिन प्रदेश नम्बर 1 र 2 आनन्द प्रसाद ढुंगाना र जीवन परियार, त्यसै गरी बागमती प्रदेश र गण्डकी प्रदेशमा श्याम कुमार घिमिरे र प्रदीप पौडेल, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा कल्याण कुमार गुरूङ र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हिजो जारी विज्ञप्तिमा जनाइएको छ। सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू भित्रिएको आशंकामा पशु सेवा विभागले नमूना परीक्षण गर्दा वीरेन्द्रनगर 12 नौलोटोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्ड फ्लू देखिएको पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। सरकारले भारतबाट भित्रने पंक्षी तथा पंक्षीजन्य वस्तुमा 6 वर्ष अघि नै प्रतिबन्ध लगाए पनि खुला सिमानाका कारण भारतीय कुखुरा बाँकी हुँदै कर्णाली प्रदेश भित्रिरहेको पाइएको सम्बद्धहरूले बताएका छन्। बालुवाको ढिस्कोले पुरिएर पाल्पामा 2 जनाको मृत्यु भएको छ। पूर्व खोला गाउँपालिका 6 छेपकुनमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्थानीय 13 वर्षीय पवित्रा सारू र 36 वर्षीय मायादेवी सिंहको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ। पवित्राको घटनास्थलमै र मायाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। झापा र पर्सामा हिजो भएको छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। झापामा 2 मोटरसाइकल एक आपसमा ठोकिँदा 1 जनाको मृत्यु भएको हो भने 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका 13 38 वर्षीय अनन्त आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार 2 जना घाइतेको झापास्थित बीएनसी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै पर्साको वीरगंज महानगरपालिका वडा नम्बर 2 पदम रोडमा हिजो मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। ड्राइपोर्टबाट वीरगंज जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्साको सखुवा पर्सोनी गाउँपालिकाका 50 वर्षीय छठु शाहको घटनास्थलमै मृत्यु भएको हो। कञ्चनपुरको बेतकोटमा बन्ने राष्ट्रिय गौरवको आयोजना दैजी छेला औद्योगिक क्षेत्र शिलान्यासको तयारीमा रहेको छ। संवाददाता हरिश्चन्द्र बागको यो रिपोर्ट।
कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 2 र 3 दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको छ। विगत लामो समयदेखि चर्चामा रहेको बहुप्रतीक्षित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरी सुदूरपश्चिम प्रदेशको साझा परियोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना रहेको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको भनाइ छ।
पनि यसलाई कसरी जोड्ने भन्ने पहाडमा भएका हाम्रा कच्चा पदार्थहरू साना उत्पादनहरूलाई कसरी लिने त्यही भएर साना उद्योगहरू बीचमा मझौला उद्योग दक्षिणतिर ठुला उद्योगको परिकल्पना यसले गरेको छ।
दैजी छेला औद्योगिक क्षेत्र स्थापना भए यहाँका नागरिकहरूलाई सुविधा हुनुका साथै युवाहरूले समेत आफ्नै क्षेत्रमा रोजगारीको अवसर पाउने स्थानीयको अपेक्षा रहेको छ। बेतकोटका स्थानीय पदम बहादुर कुँवर
धेरै सुविस्ता हुन्छ, बाटाघाटाहरू बन्छ, विदेशतिर जानुपर्ने भने रोजगारी यही पाइएला भन्ने आशा छ।
बढ्दो बेरोजगारीले विदेशतिर जाने गरेका युवाहरू र आउँदो नयाँ पुस्तालाई पनि आफ्नै क्षेत्रमा रोजगारी मिल्नेमा बेतकोटका स्थानीय ज्येष्ठ नागरिक बिर्खराज पन्त पनि विश्वस्त देखिनुहुन्छ।
रोजगार मिल्छ, हिँड्नलाई पनि बाटोघाटो सबै सुविधा होला र युवाहरू नाति पनातिहरू सबैलाई सुविधा होला, केही केही रोजगार मिल्ला, बाहिर देश गरेका छन्, बाहिर देश जानुभन्दा यही केही रोजगार मिल्ला भन्ने आशा पुर्याएकै छौँ।
आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल, सुखी नेपालीको आधार भन्ने मूल नाराका साथ स्थापना हुन लागेको दैजी छेला औद्योगिक क्षेत्रको यही फागुन 10 गते सोमबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
के अन्तर्राष्ट्रिय प्रसंग, म्यानमारमा सैनिक कु विरूद्ध भएको प्रदर्शनमा कम्तीमा 2 जनाको मृत्यु भएको छ। सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरूमाथि त्यहाँका सुरक्षाकर्मीले हात हतियार प्रयोग गरेका स्थानीय संचार माध्यम र स्वास्थ्य कर्मीहरूले उल्लेख गरेका छन्। गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै त्यहाँको सेनाले सत्ता हातमा लिएर प्रजातन्त्रवादी नेत्री आङ सान सू की त्यसै गरी राष्ट्रपति विन मिन लगायतका वरिष्ठ नेताहरूलाई केही साता अघि नियन्त्रणमा लिएको थियो। अमेरिकाको विभिन्न राज्यमा भएको हिमपातका कारण 60 जना भन्दा बढ़ीको मृत्यु भएको छ। हिमपातका कारण बढ़ेको चिसोले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले टेक्सस राज्यमा आपतकालको घोषणा गर्नुभएको छ। टेक्ससमा विद्युत आपूर्ति यथावत अवस्थामा आई तापक्रम वृद्धि हुन थालेपछि 1,30,00,000 मानिस सफा खानेपानीबाट पनि वञ्चित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले टेक्ससको स्थलगत निरीक्षण गर्ने र त्यहाँ राहत एवं उद्धारका बारेमा जानकारी लिनुहुने कार्यक्रम रहेको पनि अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। टेक्सस राज्यको आग्रहलाई स्वीकार गर्नुभई राष्ट्रपति बाइडेनले त्यहाँ आपतकालको घोषणा गर्नुभएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन्। टेक्सस लगायत अमेरिकाका कतिपय राज्यमा भारी हिमपातले जनजीवन नराम्ररी प्रभावित भएको छ।
सरकारले देशभरका बुटिक र डिलक्स होटललाई समेत स्टार होटलको मान्यता दिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि संकेत चिन्ह प्रदान गर्ने भएको छ। यसअघि विभागले सुविधा सम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गर्ने प्रचलन थियो। विभागले सबै स्तरका रिसोर्ट, तारे स्तरका होटल तथा सबै स्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिन्हको रूपमा तारा चिन्ह निर्धारण गरेको छ। होटल एसोसिएसन अफ नेपाल का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटल सम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढंगले प्राप्त गर्न ग्राहकलाई सहज हुने बताउनुभयो। वर्गीकरण अनुसार 1 तारेदेखि 5 तारेसम्मका होटलको संकेत चिन्ह क्रमशः 1 तारादेखि 5 तारासम्म हुनेछ भने 5 तारा डिलक्स होटलका लागि 5 तारा र डिलक्स शब्द राख्नुपर्नेछ। गत साता नेपाली शेयर बजारको परिसूचक नेप्सेक करिब 110 अङ्कले बढ़ेको छ। अघिल्लो साताको अन्तिम कारोबारको दिन 2,562.92 बिन्दुमा बन्द भएको नेप्से परिसूचक गत साता 4.34% अर्थात 190.76 अङ्कले बढ़ेर 2,636.68 बिन्दुमा पुगेको छ। नेप्से बढ़े पनि गत साता कारोबार रकम भने अघिल्लो साताको तुलनामा केही घटेको छ। अघिल्लो साता 45,27,00,000,00,000 सेयर किनबेच भएको बजारमा गत साता 44,14,00,000,00,000 रुपियाँ बराबरको सेयर किनबेच भएको छ। बजार बढ़ेसँगै कुल बजार पूँजीकरण पनि वृद्धि भएको छ। गत साता मात्रै नेप्सेको कुल बजार पूँजीकरण 2,27,00,000,00,000 रुपियाँले वृद्धि भएको छ। अघिल्लो साता 34 खर्ब 6 अर्ब रुपियाँ रहेको यस्तो पुँजीकरण गत साता बढेर 36 खर्ब 33 अर्ब रुपियाँ पुगेको छ। संघीय सरकारले सार्वजनिक गरेका 200 पर्यटन गन्तव्य विकास गर्ने कार्यक्रममा कर्णालीका मात्र 16 पर्यटकीय क्षेत्रहरू छनौटमा परेका छन्। छनौटमा परेका 16 पर्यटकीय गन्तव्यहरूको प्रवर्धनका लागि संघीय सरकारले करिब 55 करोड 55 लाख बजेट विनियोजन गरेको छ भने छनौट भएका स्थानीय निकायहरूले 30% बजेट पर्यटन केन्द्रहरूको लागि छुटाउनु पर्ने व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेश अन्तर्गतका 10 जिल्लामा रहेका 19 नापी तथा मालपोत कार्यालयमा प्रविधिको प्रयोग गरी सहज र सरल ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले प्रणालीगत सुधार गर्न शुरू गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नापी र मालपोत कार्यालयमा मानिसको भीड़ हुने र दुःख पाउने गुनासो अब छिट्टै सम्बोधन गर्ने लक्ष्यका साथ तयारी अघि बढ़ाइएको बताउनुभयो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले मालपोत र नापी कार्यालयलाई भौतिक पूर्वाधार र जनशक्ति विकास गरी स्मार्ट बनाउनु पर्नेमा जोड़ दिनुभयो। कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि कञ्चनपुरमा आइतबारदेखि पर्यटन महोत्सव आयोजन हुने भएको छ। भीमदत्त नगरपालिकाले 4 शुक्ला फाँटा पर्यटन महोत्सव आयोजन गर्न लागेको पर्यटन विकास समितिले जनाएको छ। भीमदत्त नगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले 7 दिनसम्म चल्ने महोत्सवमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
पौडी खेलाड़ी गौरीका सिंह र कराटेका मन्देकाजी श्रेष्ठले शनिबार एनएनआईपी उत्कृष्ट खेलाड़ी अवार्ड जित्नु भएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ एनएनआईपीले मध्यपुर थिमीको निगुपुखुमा आयोजित कार्यक्रममा 26 खेलका उत्कृष्ट 26 खेलाड़ी मध्ये महिला र पुरूषमा पौडी खेलाड़ी गौरीका सिंह र कराटेका मन्देकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाड़ी चुनिनु भएको हो। दुवै खेलाड़ीले प्रमाणपत्र सहित जनही 1,00,000 रूपियाँ प्राप्त गर्नु भएको छ। यसै पटकदेखि थप गरिएको उदयमान खेलाड़ीको अवार्ड पुरूष गल्फका सुभाष तामाङ र महिलामा कुस्तीकी संगीता धामीले उपाधि हात पार्नु भएको छ। प्रतिभावान खेलाड़ीको अवार्ड भने पुरूषमा फुटबलका सुजल श्रेष्ठ र महिलामा तेक्वान्दोकी आयसा साकेले जित्नुभयो। सबै खेलका उत्कृष्ट 26 खेलाड़ीलाई एनएनआईपीएस खेलाड़ी अवार्ड पनि दिइएको थियो। मध्यपुर थिमी नगरपालिकाको आतिथ्यमा भएको कार्यक्रममा कराटेका प्रशिक्षक अकबर शाहलाई गजराज आदर्श खेलाड़ी अवार्ड प्रदान गरियो। पारा एथलेटिक्सको अवार्ड भने टेबल टेनिसका केशव थापाले प्राप्त गर्नुभयो। यस्तै एनएनआईपी पत्रकारिता पुरस्कार खेल पत्रकार रोशन सिंहलाई प्रदान गरियो। चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुर महानगरपालिकाले 20,00,000 रूपियाँ सहयोग गरेको छ। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिका बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष चीताराम कट्टेल धुर्मुसलाई 20,00,000 रूपियाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको छ। रोटरी इन्टरनेशनल डेको अवसर पारेर रूपन्देहीमा हाफ म्याराथन हुने भएको छ। रोटरी क्लब अफ भैरहवाको आयोजनामा फागुन 22 गते 21 किलोमिटर दूरीको खुल्ला हाफ म्याराथन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। म्याराथनमा विभागीय खेलाड़ीहरू सहित 300 बढ़ीको सहभागिता हुने क्लबका अध्यक्ष शिवहरि शर्माले जानकारी दिनुभयो। हाफ म्याराथनमा प्रथम हुनेले नगद 1,00,000 रूपियाँ प्राप्त गर्नेछन् भने दोस्रोले 75,000 र तेस्रो स्थान हासिल गर्नेले नगद 50,000 रूपियाँ तथा सान्त्वना पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।
खेल समाचारका साथमा रमेश टमटा। अब मौसम। आज प्रदेश नम्बर 1 को पहाड़ी भागमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.1 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:36 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कुनै अन्यल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। अरूको इशारामा पार्टी फुटाउन खोज्नेलाई जनताले परास्त गर्ने प्रधानमन्त्री ओलीको विश्वास। विद्यमान राजनैतिक समस्या समाधानका लागि ताजा जनादेश नै उपयुक्त विकल्प हुने राप्रपा अध्यक्ष कमल थापाको भनाई। कोरोना भाइरस विरूद्ध कोविशील्ड खोपको 10,00,000 मात्रा आज भारतबाट काठमाडौँ आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। सरकार विरूद्धको प्रदर्शनका क्रममा म्यानमारमा 2 जनाको मृत्यु र हिमपातका कारण अमेरिकाको विभिन्न राज्यमा 60 जनाको मृत्यु। टेक्सस राज्यमा आपतकालको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।